नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ यहाँहरूलाई। साथमा छौं प्रवीण पोखरेल र उषा लोहनी। आज 2076 साल पुष 18 गते शुक्रबार पौष शुक्ल पक्ष अष्टमी तिथि, तदनुसार जनवरी 3 तारीक सन् 2020, नेपाल सम्बत 1140।
कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले नेपालको सीमा मिचेपछि उत्पन्न विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने साझा संकल्प राष्ट्रिय सभाबाट स्वीकृत भएको छ। आज काठमाडौँबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिकहरूले यही प्रसंगलाई मुख्य खबरका रूपमा छापेका छन्। गोर्खापत्रले सीमा विवाद समाधान गर्ने ठूलो अवसर गेवाली, संकल्प प्रस्ताव पारित शीर्षक दिँदै मुख्य खबर बनाएको छ। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले नेपाल भारत सीमा सम्बन्धमा पश्चिमतिरको आफ्नो अडानलाई नेपालले कायमै राखेको बताउनु भएको छ। उहाँले सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गरिने स्पष्ट पार्दै उक्त अडान कायम भएको बताउनु भएको हो। राष्ट्रिय सभामा नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रको सीमा विवाद सम्बन्धी विषयमा सांसद खिमलाल भट्टराई प्रस्तावक र सांसद सरिता प्रसाई समर्थक भई दर्ता गर्नुभएको संकल्प प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ मन्त्री गेवालीले दिनुभएको हो। वार्ताबाट समस्या समाधान गर्न भारत तयार रहेको स्पष्ट गर्दै उहाँले भन्नुभयो, इतिहास, तथ्य र प्रमाणले जे कुरा अगाडि सारेको छ त्यसका आधारमा कूटनीतिक रूपमा यो समस्या समाधान गर्न सकिन्छ। उहाँले वार्ताका लागि उपयुक्त मितिका बारेमा परामर्श गरिरहेको जानकारी पनि गराउनुभयो। गोर्खापत्रले मुख्य खबर बनाएको छ। यही प्रसंगलाई राजधानी दैनिकले सत्तापक्ष र प्रतिपक्ष संसदमै भए एकजुट, सीमा विवाद सुल्झाउन संकल्प प्रस्ताव पारित शीर्षक दिँदै मुख्य खबर बनाएको छ। सरकारलाई उच्चस्तरीय पहल गर्न निर्देशन, संकल्प प्रस्ताव सरकारले कार्यान्वयन गर्नुपर्ने, आम सहमति जुटेकाले सरकार पछि हट्न नहुने राजधानी दैनिकले बुधागत रूपमा छापेको छ। नागरिक दैनिकले सीमा विवाद कूटनीतिबाट टुंग्याउन संकल्प पारित, सत्ता प्रतिपक्ष एउटै स्वर शीर्षक दिँदै प्राथमिकता दिँदै अग्रपृष्ठमा छापेको छ भने अन्नपूर्ण पोस्टले पनि सीमा सुरक्षामा संकल्प शीर्षक दिँदै मुख्य खबर बनाएको छ। राष्ट्रिय सभाले भारतले अतिक्रमण गरेको नेपाली भूमि रक्षा र कालापानीबाट भारतीय सेना हटाउने संकल्प गरेको छ। सीमा विवादमा कूटनीतिक र उच्चस्तरीय राजनैतिक पहल गर्न सभाले सरकारलाई निर्देश गरेको छ। नेपाली भूभाग अछुण राख्न, भारतबाट अतिक्रमित भूमि फिर्ता गर्न र कालापानीबाट भारतीय सेना हटाउन बैठकले बिहिबार सर्वसम्मत संकल्प प्रस्ताव पारित गरेको हो। नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईको संकल्प प्रस्तावलाई कांग्रेस सचेतक सरिता प्रसाईले समर्थन जनाएकी थिइन् भन्दै अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा मुख्य खबर बनाएको छ। यसैबीच भारतले नेपालसँगको सीमा विवादका सम्बन्धमा वार्ता प्रक्रिया अघि बढ़ेको जनाएको छ। यो खबर पनि अन्नपूर्ण पोस्टले यो सँगै छापेको छ। विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले बिहिबार नियमित प्रेस ब्रिफिङमा नेपालसँगको सीमा विवादबारे वार्ता प्रक्रिया अघि बढ़ेको बताएका हुन्। उनले वार्ताका लागि भइरहेको प्रयासबारे केही स्पष्ट पारेका छैनन्। अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ।
सरकारले आफ्नै दुईवटा चिनी कारखाना सरकारको आफ्नै दुईवटा चिनी कारखाना छ, तर बीरगंज चिनी कारखाना 17 वर्षदेखि बन्द छ। लुम्बिनी चिनी कारखाना 30 वर्षका लागि निजी कम्पनीलाई भाड़ामा दिएको छ। बन्द कारखाना संचालनमा सरकारलाई अझै पनि कुनै चासो छैन। यही मौकामा निजी चिनी उद्योग किसानमाथि शोषण गरिरहेका छन्। तत्कालीन सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोगमा 2021 पर्साको पिपरामा बीरगंज चिनी कारखाना स्थापना भयो। दैनिक 1500 टन उखु पेल्ने क्षमताको सरकारी चिनी मिल संचालनमा आएपछि पर्साका उखु किसान लाभान्वित भए, तर 2046 निरन्तर घाटामा गएको भन्दै सरकारले 2059 कारखाना बन्द नै गरिदियो। ऋणले थिचिएको र घाटामा गएको देखाएर सरकारले निजीकरण ऐन 2050 अनुसार कारखाना खारेजी निर्णय गरेको थियो। खारेजी हुनुभन्दा एक दशक अघिसम्म कारखानाको आमदानी उच्च थियो। प्रत्येक उपकेन्द्रमा पक्की घर रहेको कारखानाले आफ्नै विद्युत समेत उत्पादन गर्थ्यो। बीरगंज चिनी कारखानाको करोड़ौं लगानीको आवास क्षेत्र छ। कारखानाले आफ्नै आमदानीको बाराको सिमरामा 200 बिघा जग्गा खरिद पनि गरेको थियो। त्यस्तै बाई प्रोडक्टका रूपमा डिस्टिलरी सञ्चालन गरेको थियो। बन्द भएको 17 वर्षमा वीरगंज चिनी कारखानाका महत्वपूर्ण मेसिनरी सामग्री जीर्ण भएका छन्। धूलो र माकुराको जालोले भरिएको कारखानाका मेसिन खिया लागेर काम नलाग्ने भएका छन्। सरकारी उद्योगबाट उखुको राम्रो मूल्य पाएका किसान निजी उद्योग धाउन बाध्य भए। निजी उद्योगबाट किसान निरन्तर ठगिँदै आएका छन्। अधिकांश उद्योगले किसानलाई सरकारले तोकेको मूल्य नदिने, तौलमा ठगी गर्ने मात्रै गरेका छैनन्, 5 वर्षदेखि भुक्तानी पनि दिएका छैनन्। सरकारी चिनी उद्योग 17 वर्षदेखि बन्द शीर्षक दिएर नयाँ पत्रिका दैनिकले मुख्य खबर छापेको छ।
प्रसंग फेरि उखुकै, उखु किसानको रकम भुक्तानी माघको पहिलो हप्ताभित्र शीर्षक दिँदै गोर्खापत्रले समाचार छापेको छ। उद्योग मन्त्रालयमा भएको छलफलमा मन्त्री लेखराज भट्टबाट मौखिक आश्वासन मात्र आएको बताउँदै आन्दोलनकारीले लिखित प्रतिबद्धता नआएसम्म आन्दोलन जारी राख्ने बताएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले माघको पहिलो हप्तासम्म उखु किसानको बकौता रकम भुक्तानी नगर्ने, चिनी उद्योगको कारोबार बन्द गराउने आश्वासन दिनुभएको छ। मन्त्री भट्टले आफ्नो मन्त्रालयमा आन्दोलन गरिरहेका उखु किसानसँग बुधबार छलफल गर्नुहुँदै पुस 25 गतेभित्र 80% र माघको पहिलो हप्तासम्म बकौता रहेको सम्पूर्ण रकम उखु किसानलाई भुक्तानी गर्न लगाउन आश्वासन दिनुभएको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले बताउनुभयो। उहाँले भन्नुभयो, हामीले मन्त्रालयबाट चिनी उद्योगीहरूलाई पत्र लेख्ने तयारी गरेका छौं। आज या भोलिसम्म पत्र जानेछ। पत्रको टिप्पणी उठिसकेको छ। मन्त्री भट्टले तोक लगाउने बित्तिकै उद्योगीलाई पत्र जाने बताउँदै उहाँले तोकिएको समयमा रकम भुक्तानी गर्न नसक्ने उद्योगको कारोबार रोक्का गर्ने निर्णय भएको पनि बताउनुभयो। उखु किसानको रकम भुक्तानी माघको पहिलो हप्ताभित्र गोर्खापत्रले छापेको छ।
नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ लगायत विद्युतीय माध्यमबाट गरिने भुक्तानी सम्बन्धी कारोबारको सीमा निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकले बिहिबार भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थालाई सर्कुलर जारी गर्दै सीमा निर्धारण गरेको हो। केन्द्रीय बैंकले जारी गरेको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन अनुसार डेबिट कार्डबाट प्रतिदिन 1,00,000 रूपियाँ मात्र निकाल्न पाइनेछ। प्रति कारोबार भने 25,000 रूपियाँ निर्धारण गरिएको छ। प्रिपेड कार्डबाट भने न्यूनतम 500 रूपियाँदेखि 25,000 रूपियाँसम्म दैनिक रूपमा निकाल्न पाइनेछ। बैंकहरूले प्रिपेड कार्ड जारी गर्दा एक पटकमा अधिकतम 1,00,000 रूपियाँसम्मको कार्ड जारी गर्न सकिने व्यवस्था गरिएको छ। क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने भए पनि ग्राहकलाई अत्यावश्यक भएको अवस्थामा क्रेडिट कार्डको स्वीकृत सीमा रकमको 10% नगद झिक्न भने पाइने व्यवस्था गरिएको छ। क्रेडिट कार्डबाट नगद कारोबार गरी कार्डबाट प्रयोग भएका रकम भुक्तानी गर्ने समय समाप्त नहुँदै कार्डमा भएको रकमको सीमा समाप्त भएको अवस्थामा यस्तो रकम बैंकमा जम्मा गरी समयावधि अगावै तोकिएको सीमासम्मको नगद छिक्न सकिने व्यवस्था मिलाइएको छ। मोबाइल बैंकिङ, प्रिपेड कार्ड र इन्टरनेट बैंकिङको सीमा निर्धारण शीर्षक दिएर आजको राजधानी दैनिकले प्राथमिकताका साथ खबर छापेको छ।
कांग्रेसमा समानान्तर बैठक अझै जुटेन सहमति। कांग्रेसको प्रसंगलाई पनि आज प्रकाशित पत्र पत्रिकाले प्राथमिकता दिँदै खबर बनाएका छन्। अन्नपूर्ण पोस्टले छापेको खबर हो यो। कांग्रेस संस्थापन पक्ष र असन्तुष्ट पक्षको समानान्तर बैठक जारी रहे पनि विवादित विषयमा सहमति जुट्ने संकेत देखा परेको छैन। पार्टी मुख्यालय सानेपामा बिहिबार सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षको बैठक चलिरहेका बेला असन्तुष्ट समूहको बैठक महामन्त्री डाक्टर शशांक कोइराला निवास महाराजगंजमा बसेको थियो। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यसमितिको कार्यकाल थप, महाधिवेशन तालिका, सार्वजनिक विभाग गठन लगायतका विषयमा एकलौटी निर्णय भएको भन्दै बैठक बहिष्कार गर्दै आएको छ। यी निर्णय सच्याउनु पर्ने माग असन्तुष्ट पक्षको छ, तर संस्थापन पक्ष भने निर्णय सच्याउने पक्षमा देखिँदैन। पार्टी इतिहासमा महाधिवेशन कार्यतालिका सहमतिबाटै टुंगिने गरेको थियो, तर यसपटक एकलौटी भयो। पौडेल निकट एक नेता दिलेन्द्र प्रसाद बडुले भन्नुभयो, चारवटै विषय सहमतिमै टुंग्याउने भनेर वार्ता भएकै दोस्रो दिन एकलौटी निर्णय गरियो। निर्णय नसच्याएसम्म सहमति हुन सक्दैन, अन्नपूर्ण पोस्टले छापेको छ। यता राजधानी दैनिकले पनि कंग्रेस विवाद बढ़दै केन्द्रीय समिति बैठक दुईतिर शीर्षक दिँदै अग्रपृष्ठमा समाचार छापेको छ।
तपाईं रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा यहाँहरूलाई पुनः स्वागत छ। अब बाँकी प्रसंग। देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ़ने क्रम जारी छ। आगामी तीन दिन मुख्य गरी पश्चिमी, मध्य तथा पूर्व उच्च भूभागमा हिमपात र मध्य पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघिको हिउँदे वर्षासँगको हिमपातले बढ़दै गएको चिसो आउँदो एक हप्ता उच्च दरमा रहने अनुमान महाशाखाले गरेको छ। मौसमविद गंगानगर कोटीले भन्नुभयो, अहिले नेपाल प्रवेश गरेको पश्चिमी वायुले यो वर्षा गराएको हो। बिहिबार दिउँसोदेखि पहाड़ी भेगमा वर्षा भइरहेको छ। काठमाडौँ लगायतका स्थानमा भने अपराह्नदेखि मेघ गर्जन सहित हल्का वर्षा भएको छ। बिहिबार काठमाडौँ उपत्यकामा हल्का पानी पर्ने र केही बेर घाम लाग्ने क्रम पनि जारी रह्यो। नगरकोटीका अनुसार वर्षाले उपत्यकाको चिसो बढ़ाउनका साथै वरिपरिका पहाड़मा हिमपात गराउने सम्भावना छ। हिमपातको विशेष असर भने प्रदेश 6 र 7 को उच्च हिमाली भेगमा बढ़ी परेको छ। अधिकांश पहाड़ी भेगमा पानी पर्ने भएकाले वायुको सापेक्षित आर्द्रतामा चिस्यान बढ़दा जाड़ोले जनजीवन प्रभावित हुने नगरकोटीले बताउनुभयो। वर्षासँगै ठाउँ ठाउँमा हिमपात शीर्षक दिएर आजको गोर्खापत्र दैनिकले पहिलो पृष्ठमा खबर छापेको छ।
नेपाल ट्रस्ट जग्गा हिनामिना प्रकरण, ऐतिहासिक संरचनामा रिसोर्ट बनाउन चलखेल, नागरिक दैनिकले मुख्य खबर बनाएको छ। शीर्षक दिँदै नेपाल ट्रस्टको कार्यालयले विज्ञ समितिको प्रतिवेदन लत्याएर ट्रस्टको सम्पत्तिमा निजी व्यवसायलाई रिसोर्ट खोल्न दिने चलखेल शुरू गरेको छ। दियालो बंगला, रत्न मन्दिर लगायतका ऐतिहासिक महत्वका सम्पदामा म्युजियम खोल्न दिएको सुझावलाई लत्याएर कार्यालयले निजी क्षेत्रलाई रिसोर्ट सञ्चालन गर्न दिने तयारी गरेको हो। नेपाल ट्रस्टका कार्यकारी सचिव गजेन्द्र कुमार ठाकुरले दियालो बंगला, हिमा गृह लगायतका संरचनामा रिसोर्ट सञ्चालन गर्न निजी क्षेत्रलाई दिन सकिन्छ कि भनेर अध्ययन भइरहेको बताउनुभयो। ट्रस्टलाई आमदानी हुने भएकाले निजी क्षेत्रलाई लीजमा दिएर फाइदा लिनुपर्ने उहाँको तर्क छ। ट्रस्टको अधिकतम हित हेरेर रिसोर्ट खोल्न दिने र त्यसबाट ट्रस्टले बिना लगानी फाइदा लिने कार्यकारी सचिवको भनाई छ। ती संरचनाहरू के गर्ने भन्ने विषयमा अध्ययन भइरहेकाले अहिले नै यस्तै हुन्छ भनेर ठ्याक्कै भन्न सकिने अवस्था छैन उहाँले भन्नुभयो। नेपाल ट्रस्टले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ठाकुरले जस्तै महासचिव राजेश्वर गिमालीले पनि ट्रस्टको स्वामित्वमा रहेका हिमागृह लगायतका सम्पत्ति लीजमा दिने तयारी भइरहेको बताउनु भएको थियो। नेपाल ट्रस्ट जग्गा हिनामिना प्रकरण, ऐतिहासिक संरचनामा रिसर्च बनाउन चलखेल, नागरिकको मुख्य खबर हो यो।
भारतले आफ्नो भूमि मिचेको भनेर नेपालमा चर्को आवाज उठिरहेका बेला भारतकै सीमा रक्षार्थ खटिएका एक नेपालीले ज्यान गुमाएका छन्। जम्मू कश्मीरको लाइन अफ कन्ट्रोल एलओसीमा मंगलबार राति भारतीय र पाकिस्तानी सेनाबीच गोलाबारी हुँदा गोर्खाको रिप गाउँका 25 वर्षीय अर्जुन थापा मगरको मृत्यु भएको हो। भारतीय सेनाको ड्यूटीमै रहेका बेला नेपाली नागरिकको मृत्यु भएको यो पहिलो होइन। 10 जेठ 2074 पनि भारतीय सेनाको गोर्खा रेजिमेन्टमा कार्यरत कास्कीका गिरीश गुरूङ, गुल्मीका डम्बरबहादुर पुन र पर्वतका रविन्द्र शर्माको जम्मू कश्मीरमै भएको आतंकवादी हमलामा मृत्यु भएको थियो। त्यसको 3 महिनामै एलओसी क्षेत्र नजिक गोलाबारीमा भारतीय सेनाका नेपाली मूलका 36 वर्षीय सन्दीप थापा मारिए। फेरि 1 महिनाभित्रै भारतीय सेनाकै गोर्खा राइफलमै कार्यरत 27 वर्षीय राजेश छेत्रीको पनि जम्मू कश्मीरमै खटिएका बेला सीमामा गोलाबारी चल्दा ज्यान गयो। यसैबीच अर्जुन थापा मगरलाई सानैदेखि सेनामा भर्ती हुने रहर थियो। भारतीय सेनाको छनौटबाट दुईपल्ट फ्याँकिँदा पनि हिम्मत हारेनन्। तेस्रो चोटिको प्रयासमा लाउरे बने। गोर्खा नगरपालिका 5 स्थित देवीमाई टोलका अर्जुन भारतीय सेनामा कार्यरत गाउँका दुईजना मध्ये एक हुन्। तीनै अर्जुनको जम्मू कश्मीरमा मंगलबार रातिको गोलाबारीमा मृत्यु भएको खबरले गाउँ शोकमग्न भएको छ। सदरमुगामबाट 4 किलोमिटर टाढाको गाउँमा सन्नाटा छाएको छ। गाउँले पत्याउन सकिरहेका छैनन्। भारतको सीमा रक्षा गर्दा फेरि मारिए नेपाली, आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ।
अब आज प्रकाशित पत्र पत्रिकाले छापेका सम्पादकीयहरू हेरौं। फरक फरक प्रसंगलाई सम्पादकीयमा उठाएका छन् पत्र पत्रिकाले। कृषिमा लगानी, बालुवामा पानी, कृषिको प्रसंगलाई नागरिक दैनिकले सम्पादकीयमा छापेको छ। मुलुकको झण्डै 1/3 जनता कृषिमा निर्भर छन्। कुल राष्ट्रिय रोजगारीमा कृषिको योगदान 61.5% छ, तर कृषि क्षेत्रमा लाग्ने जोश र जाँगर यति बेला देखिएको छैन। जुन मुलुकमा किसानले आफ्ना उत्पादनको मूल्य पाउन केन्द्रीय राजधानीमा आएर आन्दोलन गर्नुपर्छ, त्यहाँ कृषिको अवस्था सहजै अनुमान गर्न सकिन्छ। यो चिसोमा अहिले उहु किसानले गरिरहेको आन्दोलनबाट कसैलाई पनि यसतर्फ आकर्षण गर्न गाह्रो हुन्छ। अन्तत यसले आफै उत्पादन गर्न सकिने कृषि र पशुजन्य वस्तु आयात गर्न समेत रकम खर्च गर्नुपर्ने हुन्छ। नागरिकको सम्पादकीय हो यो। कान्तिपुरले भ्रमण वर्षको प्रसंगलाई सम्पादकीयमा छापेको छ। भ्रमण वर्ष चुनौतीका चाङ शीर्षकमा 20 लाख पर्यटक भित्र्याउने अनि पर्यटनलाई अर्थतन्त्रको एक प्रमुख आधार बनाउने महत्वाकांक्षी लक्ष्य बोकेको नेपाल भ्रमण वर्ष 2020 अभियान उचित तयारी बिनै बुधबार शुरू भएको छ। सरकारी तयारी कति कमजोर छ भन्ने छनक काठमाडौँको दशरथ रंगशालामा आयोजित शुभारम्भ कार्यक्रममै देखिन्थ्यो। करिब 3 दर्जन मुलुकका पर्यटन मन्त्री निम्त्याइएकोमा समारोहमा 4 देशका मन्त्री र 7 देशबाट अरू अतिथि मात्रै सहभागी भए। निम्ता ढिला दिएकै कारण केही देशबाट पर्यटन मन्त्री आउन सकेका थिएनन्। समारोह स्थल कति अव्यवस्थित थियो भने राष्ट्रपतिदेखि विदेशी अतिथि समेतको स्वागतमा समन्वय देखिएन। दर्शक अभावमा प्याराफिट खाली थियो। विदेशी अतिथि बोल्दा सहभागीहरू बाहिरिन थालिसकेका थिए। पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रबीच उचित तालमेल चाहिन्छ, जुन शुभारम्भ कार्यक्रममै देखिएन, कान्तिपुरले सम्पादकीयमा उल्लेख गरेको छ। राजधानी दैनिकले वित्तीय अपराध सम्बन्धी प्रसंगलाई सम्पादकीयमा छापेको छ। वित्तीय अपराध गर्नेलाई नछोडा शीर्षकमा भने गोर्खापत्रले रात्रि सेवाको सान्दर्भिकता शीर्षक दिँदै रात्रि जीवनको प्रसंगलाई सम्पादकीयमा उठाएको छ।
पत्र पत्रिकामा छापिएका सम्पादकीयपछि अब अन्य प्रसंग। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कले पुनर्जीवन पाउने नपाउने बहस शुरू भएको छ। भारत पाकिस्तान तनावका कारण सार्कको गति शून्य छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ वर्षका अवसरमा सार्क नेतालाई टेलिफोन गरी शुभकामना दिइरहँदा पाकिस्तान र अफगानिस्तानको नेतृत्वसँग संवाद नहुनेले त्यस्तो बहस शुरू भएको हो। विज्ञहरूले मोदीको यस्तो व्यवहारले सार्क अघि बढ़न नसक्ने संकेतका रूपमा अर्थ्याएका छन्। मोदीले सार्क सदस्य मुलुक नेपाल, बंगलादेश, भूटान, श्रीलंका, मालदिव्सका राष्ट्र एवं सरकार प्रमुखलाई पालै पालो टेलिफोन गरेर नयाँ वर्ष सन् 2020 को शुभकामना दिनुभएको थियो। तर पाकिस्तान र अफगानिस्तानका सरकार र राष्ट्र प्रमुखलाई भने उहाँले फोन गर्नु भएन। साग बिर्जाउने मोदीको टेलिफोन शीर्षकमा अन्नपूर्ण पोस्टले खबर छापेको छ।
संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सूचना प्रविधि विधेयक खुला समाज विरूद्ध नभएको स्पष्ट पार्नु भएको छ। सूचना प्रविधि विधेयक खुला समाज विरूद्ध छैन शीर्षकमा गोर्खापत्रले प्राथमिकता दिँदै अग्रपृष्ठमा छापेको छ। नेपाल सरकारका प्रवक्ता मन्त्री बास्कोटाले सूचना प्रविधि विधेयकका विषयमा नकारात्मक हल्ला र भ्रम सृजना गरिएको समेत बताउनुभयो। मन्त्री परिषदका निर्णयहरू सार्वजनिक गर्न मन्त्रालयमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले भन्नुभयो, तथ्यहरू छोप्ने भ्रम सृजना गर्ने काम भएको छ। उहाँले सूचना प्रविधि विधेयक आम संचारसँग नभई निजी र व्यक्तिगत दायित्वसँग जोड़िएको पनि बताउनुभयो। उहाँले भन्नुभयो, सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोग मार्फत अपराध बढ़दै गएको छ। अपराध नियन्त्रण र निरुत्साहित गर्ने हो भने सूचना र प्रविधिमा नियमन आवश्यक छ। मन्त्री बास्कोटाले डिजिटल हस्ताक्षर, साइबर सुरक्षा, विद्युतीय माध्यमबाट हुने हिंसा नियन्त्रण, साइबर बुलिङ, अश्लील सामग्री उत्पादन र प्रसारण जस्ता विषय विधेयकसँग सम्बन्धित रहेको स्पष्ट गर्नुभयो। गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ।
वैदेशिक व्यापारमा नेपालले विभिन्न 27 मुलुकसँग मात्र नाफा गर्ने गरेको पाइएको छ भने 112 मुलुकसँगको व्यापार भने घाटामा रहेको पाइएको छ। नेपालले कुल 139 मुलुकसँग व्यापार गर्ने गरेकोमा चालू आर्थिक वर्षको 5 महिनामा 27 मुलुकसँग व्यापार नाफामा रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। कजाकिस्तान, यमन, कोलम्बिया, कंगो, मालदीव, सुडान, अफगानिस्तान, होन्डुरस, हाइटी लगायतका 27 मुलुकसँग व्यापार नाफामा रहेको विभागले जनाएको छ। 27 मुलुकसँग नाफा, 112 व्यापार घाटा शीर्षकमा आजको कारोबार दैनिकले खबर छापेको छ।
नेपालको शहरी क्षेत्रमा पछिल्लो समय अनौठो प्रजातिको कमिला देखिएको छ। रातो कमिला जस्तै देखिने यो यहाँको भने होइन। यस्तो कमिला कहाँबाट कसरी नेपाल प्रवेश गर्यो भन्ने जानकारी कसैलाई छैन। यो कमिला केही समय अघि मात्र नेपाल प्रवेश गरेको नेपाल जड़ीबुटी उत्पादक संघका अध्यक्ष गोविन्द घिमरेले बताउनुभयो। नेपालमा दुई किसिमका कमिला छन्, एउटा वनस्पतिलाई नोक्सान नगर्ने र अर्को नोक्सान गर्ने। नयाँ कमिलाले वनस्पतिलाई नोक्सान गरिरहेको घिमरे बताउनुहुन्छ। यो कमिला शहरी क्षेत्रका पक्की घरमा मात्र देखिएको छ। भर्खरै नेपाल भित्रिएका कारण गाउँसम्म पुग्न नसकेको हुन सक्छ। उहाँ भन्नुहुन्छ वनस्पतिका लागि यो खतरापूर्ण छ, यसले सागपात लगायतका वनस्पति नोक्सान गरिरहेको हामीले भेटाएका छौं। विदेशबाट भित्रने काठसँगै कमिला पनि नेपालसम्म आइपुगेको हुन सक्ने अध्यक्ष घिमरेको अनुमान छ। उहाँका अनुसार विभिन्न देशबाट आउने काठको प्रयोग शहरी क्षेत्रमा हुनु र यो कमिला सबैभन्दा पहिले शहरी क्षेत्रमा देखिनुले पनि काठकै माध्यमबाट आइपुगेको हुन सक्छ। अहिले नेपालमा मलेसिया, इण्डोनेसिया, चीन, भियतनाम लगायतबाट दुई प्रकारका साल र कुकाठ भित्रने गरेका छन्। यिनै काठमा नेपालले गर्नुपर्ने अत्यावश्यक परीक्षण हुँदैन, यसबाट नेपालमा वातावरणीय जोखिम बढ़िरहेको जानकारहरू पनि बताउँछन्। विदेशी काठसँगै भित्रियो कमिला अन्नपूर्ण पोस्टले छापेको छ।
जापान रोजगारीका लागि लिइने परीक्षार्थीको संख्या बढ़ने भएको छ। जापान रोजगारीमा इच्छुक संख्याको तुलनामा निकै कम मात्रामा र सिप परीक्षामा सहभागी हुन पाइरहेका बेला जापान फाउण्डेशनले आउँदो मार्चदेखि परीक्षामा सहभागी हुनेको संख्या बढ़ाउन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। मार्च महिनादेखि हुने भाषा सिप परीक्षामा 1300 प्रतिस्पर्धा गर्न पाउने भएका छन्। मन्त्रालयका उप सचिव टंक ढकालले बिहिबार नागरिकसँग भन्नुभयो यसपछि केही युवा युवती रोजगारीका लागि जापान जान पाउने अपेक्षा गरिएको छ। मार्चदेखि परीक्षार्थी कोटा बढ़ने शीर्षक दिएर आजको नागरिक दैनिकको आर्थिक पृष्ठमा खबर छापिएको छ।
सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगले देशव्यापी अभियान शुरू गरेको छ। सरकारले अधिग्रहण गरेका जग्गा हिनामिना भएको सूचना संकलन गर्न आयोगले जिल्लास्तरीय छलफल गर्न थालेको छ। बिहिबार जिल्ला समन्वय समिति चितवनमा आयोजित कार्यक्रममा आयोगले सरकारवाला निकायसँग सूचना मागेको छ। आयोगका अध्यक्ष मोहन रमण भट्टराईले सार्वजनिक हितका लागि अधिग्रहण भएका जग्गा बदनियतपूर्वक हिनामिना गरी भोगचलन गरेका जग्गा सरकारलाई फिर्ता गर्न आह्वान गर्नुभएको छ। अहिलेसम्म सार्वजनिक सरकारी गुठीका जग्गा तलमाथि गरेर लिएको छ भने सम्मानपूर्वक नेपाल सरकारलाई फिर्ता गरिदिनु जाति हुन्छ। उहाँले भन्नुभयो यसो गर्दा इज्जत घट्दैन, बरू बढ़ेर जाला। सरकारले पनि त्यसो गरेमा स्याबासीको कुरा गर्ला नै। हामीले पनि मन फुकाएर धन्यवाद भन्छौं। आयोग जाँचबुझ आयोग ऐन 2026 अन्तर्गत गठन भएको हो। आयोगले जेठ 15 गतेदेखि काम शुरू गरेको हो। सार्वजनिक जग्गा हिनामिनाबारे बुझ्न आयोग चितवनमा कारोबार दैनिकले छापेको छ।
म्यानमारका पर्यटन मन्त्री अन मोङले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा हवाई उडानका लागि आफ्नो सरकार सकारात्मक रहेको बताउनु भएको छ। लुम्बिनी भ्रमणका लागि आउनुभएका मन्त्री मोङले बर्माको सरकार र त्यहाँका एयरलाइन्स गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि सीधा हवाई उडान गर्न तयार रहेको उहाँले बताउनुभयो। लुम्बिनीमा श्रीलंका पछि सबैभन्दा बढ़ी पर्यटक म्यानमार र थाइल्याण्डका आउने गर्छन्। लुम्बिनीसँग म्यानमार सरकारको प्रगाढ़ माया र स्नेह रहेको उल्लेख गर्दै मन्त्री अन मोङले सीधा उडानका लागि आफ्नो देश तयार रहेको बताउनुभयो। म्यानमार सकारात्मक शीर्षक दिएर आजको गोर्खापत्र दैनिकमा खबर छापिएको छ। छा। पत्र पत्रिकामा छापिएका यिनै सामग्रीसँगै आज लाखबार कार्यक्रमको समय सकिएको छ। कार्यक्रमबाट प्राविधिक मित्र सुरेन्द्र श्रेष्ठलाई धन्यवाद दिँदै हामी प्रवीण पोखरेल र उषा लोहनी विदा भयौं। यसपछि अन्तर्संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुनिरहनुहोला। नमस्ते।